गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। दिनेश एफएम 93.8 मेगाहर्ज्जबाट तपाईँ सुन्नुहुन्छ हामीलाई हरेक बिहानी सवा 8 बजेदेखि 9 बजेसम्म। फरक बार फरक प्रस्तुति, मात्र हाम्रो एउटै समय तपाईँको साथमा रहने गरेको छ। रोहित छ तपाईँको साथमा हरेक दिन झैँ, र मलाई प्रविधि संयोजनमा आरडी राणाको साथ मिलिरहेको छ। र तिहार नजिकिँदैछ भन्ने क्रममा तिहार चाहिँ पक्कै पनि लागि नै सकेको छ। हिजो काग तिहार, आज कुकुर तिहार। तपाईँले पनि घरमा पाल्नु भएको कुकुरलाई पूजा आजा गरिरहनु भएको छ होला, यानि कि तपाईँले पनि जे होस् कुकुरलाई आज मिठो मसिनो दिएर पनि खानेकुराहरू दिएर कुकुरलाई चाहिँ यो भोजन चाहिँ गराइरहनु भएको छ। र कुकुर भनेर धेरै मालिक रिसाउनुहुन्छ, र जति पनि हुनुहुन्छ पक्कै पनि कुकुर जति शब्द छ र यो शब्द होइन, यो पक्कै पनि कुकुरप्रति जुन एउटा कुकुरले दिने वफादारिता छ त्यो सबै हामीले पनि एउटा चाहिँ भूमिका निभाउनुपर्छ भन्ने हामीलाई लाग्छ। र तपाईँलाई पनि आजको दिनमा धेरै धेरै शुभकामना हामी व्यक्त गर्छौँ। र विशेष गरेर आज पनि कार्यक्रममा हामी एकजना अतिथिका साथमा रहनेछौँ, र यो समयमा तपाईँलाई उहाँका रचनाहरू हामी कार्यक्रममा सुनाउनेछौँ। अनि आज हामीले आजका अतिथिसँग थुप्रै कुराहरू गर्नेछौँ। हामीले उहाँले गीत पनि गाउनुहुन्छ र सँगसँगै विभिन्न सङ्घ संस्थामा पनि उहाँ चाहिँ आबद्ध हुनुहुन्छ। र आजका अतिथिको नाम चाहिँ मैले अहिले भनी ठ्याक्कै हाल्दैन, र त्योभन्दा पहिले तिहार छ। तिहारमा मिठा मिठा नेपाली गीतहरू सुनाइन्छन्, र त्यसमा पनि यो बिहानीको समयमा हामीले गीत पनि सुन्छौँ अनि सुनाउँछौँ पनि। आज पनि कार्यक्रमको सुरुवातमा नेपाली चलचित्रको गीत म सुनाउँदैछु। नेपाली चलचित्र परदेशीमा रहेको गीत छ नारायण रायमाझीको आवाजमा, यो गीत सुनाउँछु। र गीतपछिको बाँकी समयमा आजका हाम्रा अतिथिलाई म स्वागत गर्नेछु, अनि आजका अतिथिका रचनाहरू पनि कार्यक्रमबाट सुन्नेछु र तपाईँ सबैको माझमा पनि सुनाउनेछु। र सँगसँगै तपाईँले भने हामीलाई 9 बजेसम्मको अवधि साथीदै बस्नु होला।
हाय भन भन सङ्गी हाय आयो है तिहार, हाय रङ्गी र चङ्गी हाय दिलै र भरी हाय मखमली फुला हाय अगानी भरी हाय पहिलो हाई सम्झेर आयो हाई हजुरकै दैलो हे ठुलो आँगनमा जैमा खेली नाच पहिले बेली र चमेली
ठुलो आँगनमा जैमा खेली नाच पहिले बेली र चमेली
उजालो छ जगतै सारा घर बेटीको हँसिलो मुहारा
उजालो छ जगतै सारा घर बेटीको हँसिलो मुहारा उजालो छ जगतै सारा घर बेटीको हँसिलो मुहारा।
कति सक्यो होला नि घोक्रो फुलाउनु पनि।
किन झर्किन्छेस् र हामीलाई बिर्छ भन्दैमा संसार रुन्छ त? उमेरका केटाकेटी वर्ष दिनको तिहार गरिहाल्छन् नि रमाइलो, बरु यता पनि आउलान्, जा दान दक्षिणा तयार पार।
यो निकै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ, र सुन्दै हुनुहुन्छ दिनेश एफएम 93.8 मेगाहर्ज्ज, र कार्यक्रमको नाम चाहिँ शुभप्रभात। हामी हरेक दिन बिहानी सवा 8 बजेदेखि 9 बजेसम्म रहन्छौँ, र कार्यक्रममा अब चाहिँ हामी ढिला नगरिकन आजका अतिथिलाई स्वागत गर्नतर्फ पनि लाग्छौँ। र आजका हाम्रा अतिथि हुनुहुन्छ चक्र चनारा, र उहाँको घर चाहिँ धनगढीमा रहेको छ भने उहाँ चाहिँ अहिले बिबिएस पढिरहनु भएको छ र केएमसीमा र सँगसँगै विभिन्न सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ यति बेला गीत पनि गाउनुहुन्छ र आज उहाँका गीत पनि हामीले सुन्नेछौँ र विशेष गरेर यो कार्यक्रममा हामीले मिडियामा छाएका व्यक्तिभन्दा पनि जसले केही गरिरहनु भएको छ अनि जसले चाहिँ कार्यक्रममा आएर आफ्ना कुराहरू राख्न चाहनुहुन्छ ती मान्छेलाई कार्यक्रममा हामीले स्वागत पक्कै पनि गरिरहेका छौँ र आजको दिनमा चक्र चनारा हामीसँग हुनुहुन्छ चक्रजी यहाँलाई धेरै धेरै स्वागत छ
धन्यवाद र दिनेश एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा चक्र चनाराको तर्फबाट नमस्कार भन्न चाहन्छु
नमस्कार पनि भन्न चाहनुहुन्छ नमस्कार भन्न चाहने भन्दा पनि नमस्कार छ मेरो भन्नु पर्यो होइन त
हजुर
अनि के गर्नुहुन्छ चक्रजी तपाईँ चाहिँ मैले अलिकति भूमिका चाहिँ बाँधेँ
मैले गीत गाउँछु कविताहरू पनि लेख्छु र साथसाथै विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग आबद्ध पनि छु
साहित्यिक सङ्घ संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ हिजो आजको युवाहरू साहित्यिक सङ्घ संस्थातिर पनि बढी जोड दिइरहनु भएको छ किन तपाईँ चाहिँ किनतिर किन साहित्यिक सङ्घ संस्थातिर जोड दिइरहनु भएको छ
साहित्य सङ्घ संस्थातिर जोड दिनुको मेरो एउटै उद्देश्य हो हामीले धेरै कुराहरू गर्न सक्दैनौँ जुन साहित्यले हामीलाई आनन्द दिन्छ जुन गीत सङ्गीतहरूले हामीलाई आनन्द दिन्छ र तिनै गीत सङ्गीतहरू हामी सुन्दै हुर्किँदै आएका छौँ र त्यही भएर पनि मलाई पनि मैले आफ्ना टोल समुदायमा रहेका दुखी जो विभिन्न किसिमका मान्छेहरू हुन्छन् तिनलाई आफ्नो साहित्यको माध्यमबाट खुसी पार्न सकौँ तिनलाई आनन्द दिन सकौँ त्यही भएर म साहित्यिक संस्थासँग आबद्ध भएको छु
आबद्ध हुनुहुन्छ आबद्ध भइसकेपछि के कुरामा तपाईँ चाहिँ सक्रिय हुनुहुन्छ के गर्नुहुन्छ तपाईँ चाहिँ
मैले विशेष त मेरो भनेको गीत गाउँछु र कविताहरू पनि लेख्छु
कविता पनि लेख्नुहुन्छ
हजुर
आज तपाईँले कार्यक्रममा चाहिँ हामीलाई के सुनाउनुहुनेछ
मैले गीत सुनाउँछु र कविताहरू पनि सुनाउँछु
कविताहरू पनि सुनाउनुहुनेछ 45 मिनटको अवधि हाम्रो छ 8:25 जाने आँटेको छ र अब चाहिँ हामी ढिला नगरिकन तपाईँका रचनाहरू पनि सुन्नेछौँ कार्यक्रममा सुरुमा तपाईँको आवाजमा एउटा गीत नै सुन्छौँ हामी र अन्य साथीहरूले पनि पक्कै पनि आजका अतिथिले गीत चाहिँ कस्तो गाउनु हुँदो रहेछ भन्ने खुल्दुली भइरहेको होला होइन तपाईँको आवाजमा एउटा गीत सुनौँ
हुन्छ हिउँदको घाम छाया बरसातको पानी हिउँदको घाम छाया बरसातको पानी सुख दुख यस्तै रहेछ कस्तो जिन्दगानी हा कालो कौवा करायो होला घरै मुनि सुकेको बाँसैमा यसपालि त यस्तै भो बहिनी अर्को साल आउने छु तिहारमै यसपालि त यस्तै भो बहिनी अर्को साल आउने छु तिहारमै
धन्यवाद अर्को साल आउने छु तिहारमै राम्रो गीत गाउनु हुँदो रहेछ जे होस् अब गीत त हामीले सुन्यौँ यस्ता गीतहरू अरू पनि हामी सुन्न पाउनेछौँ र एउटा मैले सूचना प्राप्त गरेको छु यहाँनिर मदन पुरस्कार विजेता प्रिय लेखक रामलाल जोशीको सखी उपन्यासमाथि अन्तरसम्वाद तथा गृह विमोचन समारोह आज भइरहेको छ यो आयोजक चाहिँ धनगढी जेसिस रहेको छ भने आज कार्तिक 21 गते बुधबार बिहान 8:30 बजेदेखि यो ओम प्यालेसमा भइरहेको छ पक्कै पनि हाम्रा श्रोताहरूलाई यो जानकारी पनि दिन्छु र आजका हाम्रा अतिथितर्फ फेरि पनि हामी लाग्छौँ चक्रजीतर्फ र गीत हामीलाई सुनाइसक्नु भएको छ कहिलेदेखि गाउन थाल्नुभयो तपाईँले
गीत चाहिँ बच्चैदेखि हो भन्नुपर्छ हाम्रो घरमा एउटा फाटो मादल थियो
हजुर
हामी त्यो मादल लगेर फुच्चे फुच्चेमा बजाउँदै गाउँघरमा गाउँदै गर्थ्यौँ विशेष गरी अनि हामी तराई झरिसकेपछि यहाँ स्कुल पढ्दाखेरि स्कुलको वार्षिक उत्सवहरूमा गाउँथे र गाउँदा गाउँदै अहिले यहाँसम्म आएको छ
अहिले गाई पनि रहनु भएको छ अनि त्यो मादल बिर्सिनु भयो फाटो मादल चाहिँ कता छ अहिले
मादल बिर्सेको छैन अहिले हाम्रो पहाड पुर्ख्यौली घरमै छ
पुर्ख्यौली घर चाहिँ कता
डोटी जिल्ला
डोटी
अहिले हाल साइल गाउँपालिका वडा नम्बर 3 पहिलेको तोलिलिङ गाविस वडा नम्बर 6
अनि घरमा अरू पनि गीत गाउने हुनुहुन्छ, अर्थात् कविता लेख्नुहुन्छ, गजल लेख्नुहुन्छ?
अरू त त्यस्तो केही छैन, दाईले कविताहरू लेख्नुहुन्थ्यो र दाईबाटै कविता लेख्न सिकेको, र दाईले गीत पनि लेख्नुहुन्थ्यो। पहिला म 5 क्लासमा पढ्दाखेरि दाईले एउटा गीत लेख्नु भएको थियो र त्यो गीत मैले आफ्नो स्कुलको वार्षिक उत्सवमा गाएको थिएँ र त्यहीँदेखि नै अनि उत्साहित हुँदै गाउन थालेको।
त्यहाँदेखि नै तपाईँ दाईले लेख्नु भएको गीत तपाईँले गाउनुभयो, त्यसपछि तपाईँले चाहिँ होइन गाउन त सकिँदो रहेछ अगाडि स्टेजमा गएर पनि भन्ने भयो होइन?
हजुर हजुर।
अनि त्यो गीत अहिले याद छ तपाईँलाई?
याद छ,
अहिले पनि याद छ।
हजुर,
हामी फेरि सुनौ न त त्यही गीत सुनौ तपाईँलाई, जुन गीतले सुरुमै स्टेजमा तपाईँले गएर गाउनुभयो, त्यसपछि आजसम्म तपाईँ गाई पनि रहनु भएको छ त्यो गीत सँगसँगै अन्य गीतहरू पनि।
त्यो गीतको लय चाहिँ अर्कैको गीतसँग छ, तर शब्दहरू चाहिँ दाईले लेख्नु भएको हो, म त्यो सुनाउँछु
पक्कै पनि।
शान्तिसँग पढ्न देऊ न किन बन्दै स्कुल, त्यसैले त पछि पर्यो हाम्रो देश नेपाल, हाम्रो देश नेपाल, यता बन्द उता बन्द पढ्न पाइन मैले, यो देशमा स्थायी शान्ति आउने होला कहिले, आउने होला कहिले। त्यतिखेर नेपालमा धेरै बन्द हुन्थ्यो, त्यही भएर दाईले यो गीत लेख्नु भएको। एउटा बालबालिकाको मनस्थि मस्तिष्कमा कस्ता खाले भावनाहरू बस्दा रहेछन् भनेर बनाएको गीत थियो त्यतिखेर।
गीत थियो त्यति बेला तपाईँको उमेर चाहिँ कति थियो यो गीत गाउँदाखेरि?
यो गीत गाउँदाखेरि मलाई ठ्याक्कै त्यतिखेर भन्दा पर्दा 12 वर्ष पुगेको थियो।
12 वर्षमा गीत गाउन सुरु गर्नुभयो, अहिले कति वर्ष भयो तपाईँलाई?
अहिले मलाई अब फागुनमा 21 वर्ष पुग्छ।
फागुनमा 21 वर्ष पुग्दै हुनुहुन्छ, भर्खरको युवा मान्छे होइन, अनि गीत यसरी गाइरहनु भएको छ। आज हामीले स्टुडियोमा पनि तपाईँलाई ल्याएका छौँ, बाहिर गीत गाउँदा र स्टुडियोमा बसेर यसरी कुरा गर्नमा चाहिँ के फरक पाइरहनु भएको छ?
अब बाहिर गीत गाउँदाखेरि धेरै मान्छेहरू हुन्छन्, धेरै मान्छेहरूको साथ सल्लाह हुन्छ, र मान्छेहरूको इच्छा आकाङ्क्षा अनुसार गाउनुपर्ने हुन्छ, मान्छेलाई कस्तो खाले मनपर्छ त्यस्तो गाउनुपर्ने हुन्छ होइन। तर मैले अलि भिन्नै खालका गीतहरू गाउँछु, प्रगतिशील गीतहरू गाउँछु, समाज परिवर्तन गर्नुपर्छ, देश परिवर्तन गर्नुपर्छ, हामी युवाहरूले लाग्नुपर्छ, युवाहरूले फरक दृष्टिकोणबाट सोच्नुपर्छ। अहिले हामी हाम्रो विडम्बना छ, हाम्रो देशको सुदूरपश्चिमको पनि त्यस्तै किसिमको विडम्बना छ, सबैभन्दा बढी सुदूरपश्चिमका युवावर्गहरू विदेशीमा बाध्य हुनुभएको छ, हामीले नेपालमै बसेर केही गर्नुपर्छ, नेपालमै बस्नुपर्छ र यस्ता खालका ऊर्जा दिने गीतहरू गाउनुपर्छ भनेर म यस्तो प्रगतिशील गीत सङ्गीततिर लागेको छु, र तिनीहरूलाई उत्साहित होस्, उहाँहरूलाई केही काम गर्ने जागर आओस् भन्नको लागि म यो प्रगतिशील गीत सङ्गीततिर लागेको।
गीत सङ्गीततिर लागिरहनु भएको छ, अनि यसरी लाग्दै जाँदा तपाईँले आफै पनि लेख्नु भएको छ गीतहरू?
आफै लेखेको छु, तर अहिले विद्यार्थी नै भएको हुनाले त्यति बाहिर ल्याएको छैन।
के छ भोलिको दिनमा आफै गीत निकाल्ने, आफ्नै शब्द, आफ्नै रचना, आफ्नै स्वरमा गीत निकाल्ने विचारमा हो, अर्थात् ती गीतहरूलाई अरूले नै गाउन दिने हो, के सोचिरहनु भएको छ?
मैले त सकेसम्म आफै नै गाउँछु, यदि भ्याएन भने अरूलाई पनि दिउँला, अरूले यदि मन पराउँछन् भने, मेरो मैले लेखेका गीतहरू मन पराउँछन् भने अरूले गाउँदा पनि फरक पर्दैन,
अरूले गाउँदा पनि फरक पर्दैन। तर जहाँसम्म तपाईँले लेखेका गीत तपाईँ आफै गाउन चाहनुहुन्छ?
हजुर।
अनि यहाँ पनि धेरै कार्यक्रमहरू भइरहेका छन्, सुदूरपश्चिममा पनि थुप्रै कार्यक्रमहरू हुन्छन्, अब मङ्सिर 22 सुप महोत्सव पनि हुन्छ, यसका अलावा अहिले पनि विभिन्न ठाउँहरूमा कार्यक्रमहरू दसैँ तिहारको अवसर पारेर कार्यक्रमहरू भए अझ हुँदैछन्। यी कार्यक्रमहरूमा तपाईँहरूलाई चाहिँ आयोजकले कतिको सम्झेका छन्?
अब यो त अब तपाईँहरूलाई थाहा भएको कुरा हो, सबैलाई थाहा भएको कुरा हो, प्राय कार्यक्रममा मान्छेहरू वर्षभरिको जो दुःख कष्ट बिर्सेर कार्यक्रममा रमाउन जान्छन्, र युवावर्गहरूमा विशेष गरी के छ भन्दाखेरि मान्छे त्यस्तै खालका गीतहरू मन पराउँछन्। अहिले गीत सङ्गीतमा हामीले विकृतिहरू आइरहेका छन् नेपाली गीत सङ्गीतमा, हामीले त्यस्ता किसिमका हाम्रो संस्कृति नै अहिले लोप भएको अवस्था आइरहेको छ, हाम्रो पश्चिमा संस्कृतिहरूले नेपालको जो यो पूर्वीय दर्शन संस्कृतिहरूलाई अहिले ढाक्दै आएको छ, त्यसलाई छायामा पार्दै आएको छ। त्यही भएर हामीले आफ्नो गीत सङ्गीत र आफ्नो मौलिकता भन्ने कुरा छोड्नु हुँदैन। अहिले सुदूरपश्चिमकै कुरा गर्नुपर्दाखेरि अहिले डेउडा त कता लोप भइसक्यो, बुढापाका मान्छेहरूले मात्र सुन्नुहुन्छ, प्रायः युवावर्गहरू कमै लागेको देखिन्छ। त्यही भएर हामीले संस्कारलाई परिमार्जन त गर्दै जाने हो, तर कति किसिमको परिमार्जन गर्ने भन्ने कुरा सोच्नुपर्छ. अहिले तपाईँहरूले सुन्नै भएको होला, यस्ता धेरै गीत सङ्गीतहरू छन् जो हाम्रो संस्कृतिसँग रिलेटेड नभएर तर पनि तिनीहरूलाई त्यस्तै नाम दिएर बजारमा ल्याएका छन्.
मैले तपाईँलाई सोधेको क्वेसनको आन्सर आएन जस्तो लाग्यो. मैले तपाईँलाई भनेको थिएँ तपाईँलाई अनि तपाईँ जसरी यहाँ यो क्षेत्रमा गीत गाइरहनु भएको छ, लागिरहनु भएको छ, म यही क्षेत्रमा गीत गाउँछु भन्ने तपाईँको सोच छ, अनि तपाईँलाई चाहिँ यहाँ हुने विभिन्न कार्यक्रममा आयोजकले समेट्छन् या समेट्दैनन्?
समेट्नुहुन्छ, कहिले काहीँ
समेट्नुहुन्छ. कहाँ कहाँ पुग्नु भएको छ
तपाईँ? म सुदूरपश्चिम महोत्सवमा पनि गएको छु, यहाँ धेरै अरू अरू अन्य अन्य कार्यक्रमहरू हुन्छन् त्यहाँ पनि गएको छु, र सबै बुझ्ने अनि बौद्धिक व्यक्तित्वहरूले मन पराउनुहुन्छ. प्रायः युवावर्गहरू जो अहिले टिनेजहरू छन् उहाँहरूले चाहिँ त्यति खासै यस्ता गीतहरूमा मन पराउनु हुँदैन. तर मेरो के अनुरोध हो भन्दाखेरि हामी युवावर्गहरूले जतिछुकै हामी आधुनिकतामा गए पनि तर आफ्नो मौलिकता बिर्सिनु हुँदैन, आफ्नो यथार्थ कुरा बिर्सिनु हुँदैन. चङ्गा जति माथि उडेर गए पनि धागो ठेकमै हुन्छ. मैले बोलाउनुहुन्छ जान्छु,
बोलाउनुहुन्छ जान्छु भन्नुभयो, अझै बोलाइने छन्, त्यहाँ पनि तपाईँ पुग्नुहुनेछ
आशा छ, बोलाउनुहुन्छ.
हिजो आज केही कार्यक्रम छ? दसैँ सकियो, अब तिहार पनि लाग्यो हिजोबाट.
अस्ति चितवनमा एउटा कार्यक्रम थियो
हजुर,
त्यहाँ जानु भएन. त्यही भएर एकजना लक्ष्मी रिजाल भन्ने मभन्दा अग्रज गायक हुनुहुन्छ, उहाँ जानुभएको थियो
पक्कै पनि. अनि फेरि हामी तपाईँका रचनाहरू सुन्छौँ, गीत त सुन्यौँ अलिकति भए पनि दुईवटा गीत. अहिलेको क्रममा हामीलाई कविता, तपाईँले कविता कोर्नु पनि हुन्छ, अनि ती कविताहरू पनि सुनौँ किनकि समय हामीसँग सकिएको पत्तै हुँदैन, 8:35 जाने आँटेको छ. यति बेला तपाईँद्वारा रचिएका कविता होलान् पक्कै पनि होइन, र ती मध्येका कविताहरू हामीलाई कुन चाहिँ सुनाउनुहुन्छ यो समयमा?
यो समयमा म एउटा कविता सुनाउनु गइरहेको छु, त्यसको शीर्षक छ आमा. आमा कविता हो, यो कवितालाई एकदमै पिर परेर लेखेको कविता. मैले प्राय भोगेपछि मात्र लेख्छु, जबसम्म त्यो आफ्नो आँखाले देख्दैन, आफूले भोग्दैन, तबसम्म लेख्दैन.
हजुर,
यो कविता त्यस्तै त्यस्तै एउटा कथा छ यो कवितामा.
हजुर,
त्यही भएर यो कविता म सुनाउनु गइरहेको छु. जीवनका हरेक कदममा साथ दिने मेरी आमा, जीवनका हरेक कदममा मलाई साथ दिने मेरी आमा, आफू नखाएर मेरो लागि खाना पकाउने मेरी आमा, तिम्रो त्याग र बलिदानले बनेको मेरो जीवन, तिम्रो त्याग र बलिदानले बनेको मेरो जीवन आज तिम्रो पाउमा समर्पण गरे, सङ्घर्षका खोलाहरू तर्दै, जीवनका उतार चढावका पहाडहरू हिँड्दै, मेरो लागि भविष्य खोज्ने मेरी आमा, गरिबीका पीडा र दुःखहरू झेल्दै, समाजका तीखा वचनहरू सुन्दै, आफूलाई बिर्सेर मलाई चिनाउने मेरी आमा, साँच्चीकै कति महान छिन्. तिनको सङ्घर्षमय जीवनको त कुरै छोडौँ, समाजमा हेलित भई, पीडा र दुःखको भकारी भई, यातनाको सागर भई बगिरहेकी मेरी आमा, चर्को घाममा मलाई छाया दिए आफू जल्ने मेरी आमा, बर्खामा चुहिने घरमा आफू छाना भई मलाई आश्रय दिने मेरी आमा, जहाँ सङ्घर्षको यात्रा सुरु हुन्छ, जहाँ नयाँ संसारको सुरुवात हुन्छ, जहाँ नयाँ सभ्यताको बास हुन्छ, जहाँ यातना र पीडाको एहसास हुन्छ, त्याग र बलिदानको भकारी हुन्छ, माया र ममताको सागर बगिरहन्छन्, त्यहाँ मेरी आमाको एक एक थोपा रगत हुन्छ, समाजका कुसंस्कृतिलाई पछाड्दै आफ्नो सन्तानको लागि नयाँ संसार रच्ने मेरी आमा, तिम्रो सङ्घर्षको फल एक दिन अवश्य पाइनेछ, तिम्रा ती पीडा र दुःखका आवाज एक दिन अवश्य गुन्जनेछन्, एक दिन फुक्नेछन्, तिमी जति नयाँ निर्दोष संसार रचना गर्छौ त्यो संसार एक दिन पूर्ण र सभ्य हुन्छ, समाजमा समानता कायम हुन्छ, म त्यसकै पर्खाइमा छु आमा, धन्यवाद.
एउटा सामान्य गरिब परिवार कि आमा जसले घरलाई हाँकिरहेकी छिन्, ती आमाप्रति तपाईँको कविता समर्पित छ.
हजुर,
होइन, अनि कविता चाहिँ कहिलेदेखि लेख्न सुरु गर्नुभयो?
कविता मैले 8 सुरु गरेको भन्नुपर्छ,
8
अब नेपाली किताबमा कविताहरू हुन्थे, क्लासमा मलाई पढ्न लगाउनु हुन्थ्यो, मलाई एकदमै रमाइलो लाग्थ्यो कथा कविताहरू पढ्न लेख्न धेरै मन पर्थ्यो. पछि बिस्तारै बिस्तारै सिक्दै गएँ. एकजना साहित्यकार दाईहरू हुनुहुन्छ बाबुराम आचार्य, पुष्कर भट्ट दाई, उहाँहरूसँग पछि सहकारी गर्दै गर्दै अहिले कविता लेख्ने भएको.
अहिले चाहिँ तपाईँ कविता लेख्नुहुन्छ, अनि तपाईँका कविता अरूले चाहिँ कतिको मन पराउँछन्?
अरूको मन पराउनुहुन्छ, एकदमै
मन पराउनु,
एकदमै मन पराउनुहुन्छ कविताहरू चाहिँ।
आफूले लेखेका कविताहरू सुनाउने ठाउँ चाहिँ कहाँ पाउनुहुन्छ तपाईँ?
साहित्यिक कार्यक्रमहरू हुन्छन् धेरै साहित्यकारहरू, जस्तै रामलाल जोशी सरहरूसँग पनि मैले मलाई पढाउनु भएको उहाँको कार्यक्रमहरू आउने जान्छु। अहिले यो नयाँ किताब लेख्नु भएको छ जनक रसिक सर, उहाँहरूसँग पनि उहाँहरूको कार्यक्रमहरूमा पनि सुनाउने अवसर पाउँछु। धेरै साहित्यकारहरूसँग यसो चिनजान छ, त्यही उहाँको साहित्यिक कार्यक्रमहरूमा मैले आफ्ना कविताहरू सुनाउँछु।
अग्रज साहित्यकारहरूले तपाईँका कविता सुनिसकेपछि कस्ता खालका प्रतिक्रिया दिन्छन् तपाईँलाई?
ठिक छ बाबु, लेख्दै जाऊ, तिमीले भविष्यमा राम्रो कविताहरू लेख्न सक्छौ, तिमीमा त्यो किसिमको आर्ट छ भन्नुहुन्छ। मलाई पढाउनु हुन्थ्यो रामलाल जोशी सरले, उहाँले सधैँ प्रेरित गर्नुहुन्थ्यो र बाबुराम दाईले पनि प्रेरित गर्नुहुन्छ, सबैले गर्नुहुन्छ, अहिले पनि भेटघाट भइरहन्छ, सरसँग फोनमा पनि कुरा भइरहन्छ, तिमी लेख बाबु, लेख्दै जाऊ, भविष्यमा प्रगति गर्न सक्छौ भन्नुहुन्छ।
त्यो भनिरहँदा तपाईँलाई चाहिँ के लाग्छ?
मलाई एकदमै खुसी लाग्छ, बहुत खुसी लाग्छ र एक किसिमको ऊर्जा मिल्छ जसले म अझै लेख्न सक्छु।
आठ क्लासदेखि कविता लेख्न सुरु गर्नु भएको छ, कति जति कविता लेख्नु भएको छ अहिले ठ्याक्कै याद छ तपाईँलाई?
फुटकर त धेरै लेखेँ, तर मलाई मनपर्ने कविताहरू चाहिँ मैले एउटा डायरीमा नोट गरेर राखेको छु, ती लगभग यस्तै 30-35 आसपासमा छन्।
डायरी भनेपछि यो ल्याउनु भएको डायरी नै हो?
यो होइन, अर्को डायरी छ, यसमा खालि नोट गर्ने मात्र गर्छु, बाहिर कहिले बाहिर जाँदाखेरि देखेको कुरा त्यसलाई कविता बनाएर लेखिहाल्छु, यो डायरीमा सार्छु, अनि यहाँ पछि घरमा गएर अर्को डायरीमा लेख्छु।
भनेपछि सँगै हिँड्दाखेरि एउटा पेन र डायरी चाहिँ बोकिरहनुहुन्छ?
हजुर।
अनि जहाँनिर जे भेट्यो जे लेख्यो, जे भेट्यो जे देख्यो त्यही लेख्यो, होइन त? अहिलेको लागि हामी यो कुरालाई यहीँ राख्दै छोटो मिठो व्यापारिक सन्देशतर्फ लाग्छौँ, यसपछि फेरि हामी आउनेछौँ। आजका हाम्रा अतिथि चक्र चनारा हुनुहुन्छ, उहाँका गीतहरू पनि हामी सुन्नेछौँ उहाँको आवाजमा, र उहाँका कविताहरू पनि हामीसँग थुप्रै छन् र ती कविताहरू पनि उहाँकै आवाजमा सुन्नेछौँ, तर छोटो मिठो व्यापारिक सन्देशपछि। खुसीको खबर, ब्लड प्रेसर र सुगरको जाँच निशुल्क गरिनुका साथै विशेष गरी मधुमेह, उच्च रक्तचाप र मानसिक रोगका साथै अन्य खुद्रा औषधिमा पनि विशेष छुटको व्यवस्था। औषधि र विभिन्न रोगका नकारात्मक असरहरू बारेमा फार्मासिस्टबाट उचित परामर्श सेवा निशुल्क दिइने, प्राविधिक उपचार र सामान्य चेक जाँचमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। लाइफ केयर फार्मेसी प्राली, धनगढी 3 चटकपुर कैलाली, शहीद गेटको पश्चिम पट्टी, 091-417-202।
स्वस्थ राख्दै धारा शुद्ध तोरीको तेलले विगत 30 वर्षदेखि मुटु चाहिन्छ मुटु।
सुवर्ण अवसर, ओम हस्पिटल काठमाडौँमा कार्यरत सुगर, थाइरोइड, हार्मोन विशेषज्ञ तथा फिजिसियन डाक्टर बजरङ कुमार रौनियार इन्डोकाइनोलोजी चेक जाँच गर्न धनगढीको देवी कालिका मेडिकल हलमा आउने भएकोले मौकाको फाइदा लिनुहुन जानकारी गराइन्छ।
डाक्टर आउने कार्तिक महिनाको अन्तिम शुक्रबार 30 गते।
हेर्ने समस्याहरू: मधुमेह, सुगर, थाइरोइड रोग, धेरै मोटो तथा दुब्लो हुँदै जाने, धेरै पसिना आउने, शरीर छिटो छिटो थाक्ने तथा अलस्य हुने, धेरै निन्द्रा लाग्ने, कपाल धेरै झर्ने, सुक्खा तथा फुस्रो हुने, महिनावारी गडबडी तथा नहुने, बाँझोपन, छाला सुक्खा तथा फुस्रो हुने, हार्मोनको गडबडी, महिलाको शरीरमा धेरै रौँ आउने तथा पुरुषको स्तन बढ्ने, अनुहारमा धेरै डन्डीफोर वा बारम्बार मृगौलाको पत्थरी हुने, यौन हार्मोनको गडबडी तथा यौन सम्बन्धी समस्या, भिटामिन डी को कमी, क्याल्सियम घटबड, युरिक एसिड, कोलेस्ट्रोल बढ्ने, फस्फोरस घटी वा बढी। डाक्टर आउने प्रत्येक महिनाको अन्तिम शुक्रबार, सम्पर्क स्थान देवी कालिका मेडिकल हल, अस्पताल लाइन धनगढी कैलाली, सेती अञ्चल अस्पतालको पूर्वपट्टि मालपोत जाने चोकमा। फोन नम्बर 091-520-320-98-48-41-4264। फोनद्वारा पनि नाम दर्ता गराउन सकिन्छ।
दिनेस एफएम 93.8 मेगाहर्जको साथमा तपाईँ हुनुहुन्छ र हामी हरेक दिन बिहानी सवा आठ बजेदेखि नौ बजेसम्म रहन्छौँ र आज पनि तपाईँको साथमा छौँ। मेरो नाम चाहिँ रोहित हो। मलाई प्रविधि संयोजनमा आरडी राणाले साथ दिइरहनु भएको छ र कार्यक्रम शुभप्रभात तपाईँ सुनिरहनु भएको छ भने आज मसँग हुनुहुन्छ चक्र चनारा र उहाँले चाहिँ गीत पनि गाउनुहुन्छ, कविता पनि लेख्नुहुन्छ र उहाँका आवाज पनि तपाईँले सुनिरहनु भएको छ यतिखेर। र फेरि पनि तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
हामी ढिला नगरिकन तपाईँका रचना सुन्नतर्फ लाग्छौँ फेरि पनि, किनकि यो 45 मिनटको समय मेरो होइन, तपाईँकै हो। तपाईँले जति सक्नुहुन्छ त्यति यो कार्यक्रममा आफ्नो प्रस्तुति दिन सक्नुहुन्छ। र अहिले हामीलाई के सुनाउनुहुन्छ तपाईँ? यति बेला गीत सुनाउनुहुन्छ या कविता सुनाउनुहुन्छ?
यतिखेर एउटा गीत सुनाउँछु। त्यो गीतको केही शब्दहरू सुनाउँछु। हे चन्द्रमा छन्जेल, सूर्यमा छन्जेल, यसै देशमा बाँचौला, यसै देशमा बाँचौला, हो सही हो, यसै देशमा बाँचौला। हे छातीमा पिर बोकेरै पनि सँग सँगै नाचौला, सँग सँगै नाचौला, हो सही हो, सँग सँगै नाचौला। यति नै।
तपाईँले क्लासहरू पनि लिइरहनु भएको छ सङ्गीतको?
त्यस्तो क्लास त लिइरहेको छैन, हार्मोनियम सिकिरहेको छु।
हार्मोनियम सिकिरहनु भएको छ। अब गीत गाउनको लागि क्लासहरू पनि जानुपर्छ होला, सिक्नुपर्छ होला।
हजुर हजुर,
होइन,
त्यो एकदमै आवश्यक छ।
आवश्यक छ। अनि तपाईँले चाहिँ किन नसिकिरहेको?
अहिले टाइम नमिलेर भन्नुपर्छ। पहिला स्कुलमा थियो, त्यतिखेर टाइम थिएन भन्नुपर्छ। बिहानदेखि सानसम्म बिजी भइन्थ्यो अनि पढाइतिर बढी नै फोकस थियो त्यतिखेर। अहिले ब्याचलरमा आइसकेपछि अलिक टाइम भएको छ, अब सिक्दैछु।
अब सिक्दै हुनुहुन्छ?
भर्खर दुई हप्ता जति भयो।
अहिले के पाउनुहुन्छ? अब यसरी गीत गाइरहँदाखेरि अनि त्यहाँ सिकाउँदाखेरि गुरुले जज गर्ने कुरा हुन्छ, जज गर्दाखेरि तपाईँलाई चाहिँ के मिलेको छैन भन्ने तपाईँलाई चाहिँ एउटा उहाँले चाहिँ अल्याउनुहुन्छ कि चाहिँ भन्नुहुन्छ?
त्यस्तो खासै केही छैन, तर मेरो भोइस चर्को छ भन्नुहुन्छ। त्यही हो, अरू त केही छैन, अरू सबै कुरा मिल्छ, तर चर्को गर्छौ तिमीले, धेरै चर्को गर्छौ भन्नु।
चर्को चाहिँ गर्नु भएन त्यसो भए? अनि अरू कुरा चाहिँ मिलेको छ। अनि अब यसरी गीत गाइरहँदा कविताहरू पनि लेखिरहँदा तपाईँलाई चाहिँ मनपर्ने विधा चाहिँ के, गीत कि कविता?
मलाई मनपर्ने विधा भनेको गीत नै हो।
गीत मनपर्छ?
एकदमै मनपर्छ गीत। र मैले लेख्नुपर्छ भन्ने सोच्छु प्राय, किन भन्दाखेरि सबै कुरा गाएर मात्रै हुँदैन, आफूलाई मनमा लागेको कुराहरू लेख्नुपर्छ। कुनै न कुनै माध्यमबाट त मनमा लागेको कुरा पुग्नुपर्छ। धेरै कुराहरू देख्छौँ हामीले समाजमा, ती कुराहरूलाई त गाएरै सम्भव हुँदैन। ती कुराहरूलाई लेखेर राख्यो भने भोलिको दिनमा केही काम लाग्छ।
लेखेर राख्यो भने काम लाग्छ। त्यसै पनि अब तपाईँले अहिले विभिन्न नोट बनाइरहनु भएको छ, होइन, अब त्यसरी एउटा खेस्रा हिसाबले लेखिरहनु भएको छ, त्यसैलाई अब एक रूपता दिनको लागि के छ तपाईँको प्लानिङ? अब कविताहरू लेख्नुहुन्छ, ती कविताहरूलाई यतिकै लेख्ने, अब तपाईँलाई पनि अब मन त्यसपछि मऱ्यो भने त्यसलाई एउटा कुनामा थन्काइदिने हो कि बजारमै निकाल्ने, सबैले पढ्न लायक बनाउने?
अब यस्तो हो कि मैले लेखेका कुराहरूलाई सबैले पढौँ भन्ने मेरो इच्छा हो। सबैको लेख्ने मान्छेहरूको मैले लेखेका कुरा सबैले पढौँ र सबैले यस्तो हुँदो रहेछ भन्ने कुरा थाहा पाउन् भन्नलाई सबैले आफ्ना कविताहरूलाई र साहित्यिक रचनाहरूलाई बाहिर प्रकाशन गर्छन्। मेरो पनि त्यस्तो किसिमको एउटा उद्देश्य छ, तर अहिले अहिले मेरो मुख्य प्रायोरिटी भनेको अध्ययन नै हो। अनि अध्ययन गरिसकेपछि लेख्दा लेख्दै सर्वप्रथम त मैले सिक्नुपर्छ, अहिले म पर्फेक्ट भइसकेको छैन। सिक्दै गइसकेपछि भविष्यमा मैले लेखेको कुराहरूलाई प्रकाशन गर्ने योजना चाहिँ छ।
गीतहरू गाएर अनि कविताहरू लेखेर म आर्थिक हिसाबले सबल हुन्छु भन्ने लाग्छ तपाईँलाई?
त्यस्तो त लाग्दैन, किन भन्दाखेरि अहिले अलिकति नेपालमा यसको मार्केट प्रायः कमै छ। अब गीत सङ्गीत फेरि मेरो छुट्टै विधा किसिम विधा गीतहरू छन्, छुट्टै किसिमका गीतहरू गाउँछु। मलाई आर्थिक रूपमा भन्दा नि मैले जानेको कुरा कसैले सिकुन् भन्नको लागि मात्र यतातिर लाग्यो।
भन्नका लागि मात्रै एउटा रुचिको विषय भएका कारणले गर्दा तपाईँ लागिरहनु भएको छ
एकदम.
अनि यति बेला एउटा कविता फेरि हामी सुन्छौँ, किनकि थुप्रै कविताहरू छन्, हामीले फेरि तपाईँलाई न्याय नदिए जस्तो हुनसक्छ अन्त्यमा, किनकि कार्यक्रमको समय बिस्तारै ढल्किँदैछ. तपाईँका कविताहरू केही मात्रै हामीले सुनेका छौँ, फेरि हामी यतिखेर तपाईँले रच्नुभएको कविता सुन्छौँ र हाम्रा श्रोताहरूलाई पनि सुनाउँछौँ.
हुन्छ, म एउटा कविता सुनाउनु गइरहेको छु. यसको शीर्षक छ ए पुतली. यो कविता पनि त्यस्तै छ. ए पुतली तिमी किन आत्तिन्छौ, तिमी किन थाकिन्छौ, तिमी किन हरेस खान्छौ, तिम्रो यात्रा टुङ्गिएको छैन, तिम्रो सपना पुरा भएको छैन, तिम्रा हरेक कदममा साथ दिने तिम्रा सहयात्री छन्, तिम्रो यात्रा धेरै लामो छ, तिमीले थोप्पा थोप्पा गरी सागर बन्नु छ, तिम्रो मुटु इस्पात बनाउनु छ, तिम्रो यात्रा धेरै लामो छ, तिमीले त्यहाँसम्म पुग्नै पर्छ, किनकि पुतली तिम्रो सफलताको शिखरमा नयाँ सभ्यताको संसार छ, त्यहाँ सङ्घर्षका पाठ सिकाइन्छन्, त्यहाँ सुन्दर मन भएका मानिसहरू बस्छन्, त्यहाँ पवित्र माया छ, त्यहाँ निलो आकाश छ जसले समानताको सङ्केत गर्छ, त्यहाँ पवित्र खोलाहरू बग्छन् तिनले एकताका गीत गाउँछन्, त्यहाँ सुन्दर गङ्गाहरू बग्छन् जसले शान्तिका धुन गाउँछन्, हो पुतली तिमीले त्यहाँ पुग्नै पर्छ, तिमीले लाखौँ घुम्ती पार गर्नै पर्छ, तिम्रो सङ्घर्षको मैदानमा आफूलाई अघि बढाउनै पर्छ, तिमी कमजोर छैनौ, तिमीले चाहे भने यो संसार तिम्रो वशमा पार्न सक्छौ, तिमीले हिम्मत जुटाएर अघि बढ्नै पर्छ, तिम्रो र मेरो सपनाको संसार बनाउन तिमीले मलाई साथ दिनै पर्छ पुतली, आज नभए भोलि हामी विजयी हुनेछौँ, नयाँ नेपालको निर्माण गर्नेछौँ, त्यसैले तिमी अघि बढ्नै पर्छ पुतली, त्यसैले तिमी अघि बढ्नै पर्छ, अनि बल्ल बन्छ सुन्दर समाज,
अनि बल्ल बन्छ सुन्दर समाज. पुतली तपाईँको यसमा पात्र,
हजुर
होइन, तपाईँले चाहिँ पुतली पात्रमा यो कविता कोर्नु भएको थियो, कहिले लेख्नु भएको हो यसलाई चाहिँ?
यो कविता चाहिँ धेरै हो उसरी 2074 साल 2 महिना 3 गते लेखेको कविता हो.
भनेपछि त एक वर्ष
बितिसक्यो.
एक वर्ष बितिसक्यो र हिजो आज चाहिँ लेख्नु भएको छ कि छैन कविता?
हिजो आज लेखेको छु.
लेख्नु भएको छ?
कविता लेखेको छु, अनलाइन खबरले प्रकाशन गरेको छ. त्यो कविता
तपाईँसँग
छ?
त्यो कविता पनि हामी सुन्नेछौँ. अनि एउटा कुरा, यसरी कविता पनि लेख्नु पर्यो, गीत पनि गाउनु पर्यो, एकातिर पढ्नु पनि पर्यो, तपाईँलाई चाहिँ कस्तो मिक्स म्याक्स भए जस्तो लाग्दैन? अलिकति पढाइमा पनि ध्यान दिन नसकिया हो कि, अनि यो पूर्ण रूपले कविता पनि लेख्न नसकिया हो कि, पूर्ण रूपले गीत पनि गाउन नसकिया हो कि, भन्ने जस्तो हुन्छ कि होइन सबै कुरामा मैले टाइम मिलाएको छु भन्ने जस्तो लाग्छ?
यस्तो हो कि अब सबै कुरालाई सरल तरिकाले सोच्नुपर्छ, सबै कुरालाई कठिन लियो भने जीवन जिउन गाह्रो हुन्छ एकदमै. मैले कविता साहित्यतिर म त्यतिखेर जान्छु जतिखेर मलाई एकदमै किसिमको थकान महसुस हुन्छ, थाके जस्तो लाग्छ. पढाइतिर अलिकति भो अब पुगे मलाई योभन्दा बढी पढ्नु हुँदैन भनिसकेपछि जो बाँकीको समय बच्छ नि म त्यो समय रचनातिर लाग्छु अथवा गीत सुन्छु अथवा गीतमा प्र्याक्टिस गरिरहेको हुन्छु.
तपाईँले थुप्रै कविताहरू लेख्नु भएको छ, तपाईँले अनलाइन खबर भन्नुभयो, अनलाइन खबरमा तपाईँको कविता प्रकाशित छ, अरू कविताहरू, एउटा कविता प्रकाशित छ, अरू कविताहरू पनि दिइरहनुहुन्छ या प्रकाशित चाहिँ या प्रसारित चाहिँ कतिवटा छन् तपाईँका कविताहरू?
प्रकाशन भइरहन्छन् अनि यो यहाँका लोकल पत्रिकाहरूमा पनि छापिरहन्छन् कहिलेकाहीँ.
लोकल पत्रिकाहरूमा पनि दिइरहनुहुन्छ. यतिखेर तपाईँले दिनुभएको राष्ट्रिय अनलाइन पत्रिकामा दिनुभएको कविता पनि सुनौँ हामी, त्यो कविता हाम्रा श्रोताहरूका लागि तपाईँको आवाजबाट.
हुन्छ. यो कविताको शीर्षक छ सपना. त्यो यो त्यस्तो सपना हो जतिखेर मान्छेहरू द्वन्द्वकालमा जङ्गल पसेका थिए तर अहिले त्यो सपना पुरा भएको छैन, त्यस्तो खाले कविता हो यो सपना. म त्यो सपनाको कुरा गर्दैछु जुन सपना तिमीले र मैले जङ्गल पस्ता देखेका थियौँ. म त्यही सपनाको कुरा गर्दैछु जब तिमी र म जंगल पस्दा तिम्रो र मेरो आँखामा एउटै सपना थियो सारा नेपालीको आँखामा एउटै सपना थियो तिम्रो र मेरो एउटै कल्पना थियो सुन्दर नेपालको समृद्ध नेपालको समावेशी समाजको विभेद रहित देशको परिवर्तनको जनताका सपना साकार गर्ने सपना थियो तर साथी देश होइन यहाँ जमाना परिवर्तन भएछ शासन होइन शासक परिवर्तन भएछ बाँकी सब जस्ताको त्यस्तै छ समृद्ध नेपाल बनाउन लागेका कैयौँ साथीहरू खाडीमा समृद्ध नेपाल बनाइरहेका छन् विदेशका गल्लीमा सुन्दर नेपाल बनाइरहेका छन् आज यो समाजलाई हेर्दा आँखाबाट आँसु झरेर आउँछ जब देश विकासका कुरा गर्नेहरू देश लुट्न लागेको देख्दा परिवर्तनका कुरा गर्नेहरू परिवर्तनको नाममा जनतालाई ठगेको देख्दा घरमा खाना नपाउने मजदुरको श्रम शोषण गरेको देख्दा गरिबका झुपडीमा टुक्की बलेको देख्दा मन खिन्न भएर आउँछ आँखा रसाएर आउँछ जब भाइले भाइलाई मारेको देख्दा यहाँ त साथी मुखमा राम राम बगलीमा छुरा गर्दा रहेछन् जनतालाई लोभ्याएर जनतालाई फकाएर आफू सत्तामा पुग्न जे पनि गर्दा रहेछन् साथी के यही गर्न हामी जङ्गल पसेका थियौँ के यही गर्न हामीले रगतका आहुति दिएका थियौँ अह होइन अब फेरि उठ्नुपर्छ अब फेरि जाग्नुपर्छ अब त शासक होइन शासन फेर्नुपर्छ अब खाडीमा होइन नेपालमै बसेर सुन्दर नेपाल निर्माण गर्नुपर्छ संयौँ युवा जुट्नुपर्छ देशको रूप फेर्नुपर्छ लागौँ उभा जागौँ उभा अनि बल्ल बन्छ समृद्ध नेपाल
द्वन्द्वकालमा भएका पीडा तपाईँले चाहिँ यो कविता मार्फत कोर्नु भएको छ
हजुर
होइन त अब हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिन आँटेको छ यो 45 मिनटको अवधिमा तपाईँ र म एउटै स्टुडियोमा छौँ मेरो बारेमा तपाईँले यो 45 मिनटको अवधिमा जज गर्नुपर्दा के भन्नुहुन्छ
एकदमै राम्रो लागेको छ तपाईँले र दिनेश एफएम परिवारले यसरी नयाँ प्रतिभाहरूलाई जो हामी लागिरहेका छौँ उहाँहरूलाई समय दिनुहुन्छ आफ्ना कुराहरू राख्ने आफ्नो प्रतिभाहरू देखाउने यो एकदमै राम्रो हो किन भन्दाखेरि आजभोलि संचार माध्यमबाट नै मान्छेहरू धेरै अगाडि बढेका छन् संचार माध्यमहरूले मिडियाकर्मी
साथीहरूले
धेरै यदि सहयोग गर्ने हो भनेपछि समाजमा रहेका कैयौँ युवाहरू जो लागिरहनु भएको छ भर्खर उहाँहरूलाई थप किसिमको ऊर्जा मिल्छ र उहाँहरू अघि बढ्ने हौसला प्राप्त हुन्छ एकदमै खुसी लागेको छ
अन्त्यमा मैले सोध्न छुटाएको चक्रले भन्न छुटाएको मैले भन्ने थिएँ भन्ने त्यस्तो केही छ
मैले शुभकामना दिन चाहन्छु
शुभकामना दिन चाहनुहुन्छ के शुभकामना दिनुहुन्छ कसलाई दिन चाहनुहुन्छ भन्न सक्नुहुन्छ
दिनेश एफएम सुनेर बस्नुभएका र मलाई चक्र चनारा भनेर चिन्ने नचिन्ने देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा तिहारको धेरै धेरै शुभकामना दिन चाहन्छु हजुरले यो पृथ्वीमा रहेका मानव समुदायको दुःखभित्र रहेर उत्कृष्ट जीवनको उच्चतम सन्तुष्टि प्राप्त गर्ने प्रयत्न गर्नु जीवनलाई भावनात्मकभन्दा माथि उठेर समाजको सामूहिक उद्देश्य प्राप्तिका लागि सङ्घर्ष गर्नु यो तिहारको सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु
हस् आइदिनुभयो धेरै धेरै धन्यवाद छ तपाईँलाई
तपाईँलाई पनि धेरै धेरै धन्यवाद मेरो कुरा राख्ने मौका दिनुभयो दिनेश एफएम परिवारलाई र यतिसम्म मलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
हस् धेरै धेरै धन्यवाद छ फेरि पनि आजका हाम्रा अतिथि हुनुहुन्थ्यो चक्र चनारा उहाँसँग मैले कुराकानी गरिसकेको छु र अब भने हाम्रो 4 मिनटको समय बाँकी छ तिहारको मौसम हो गीत त सुनाउनै पर्यो फेरि हामी एउटा तिहारको गीत तपाईँहरूको माझमा छोड्दै आजको कार्यक्रमबाट म रोहित भने बिदा हुन्छु हस् त नमस्ते